उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विगत 18 श्रृंखलादेखि बुद्धिस्ट सागरको उपन्यास कर्णाली ब्लुज सुन्दै आएका छौं। फाइन प्रिन्टले प्रकाशनमा ल्याएको यो उपन्यासको अन्तिम श्रृंखला आजको कार्यक्रममा वाचन हुन्छ। बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको अन्तिम श्रृंखला अब वाचन सुरु हुन्छ पृष्ठ 355 बाट। घरबेटी साह्रै कचकची थियो। महिनाको 1 गते नै भाडा माग्थ्यो। 1.5-2 महिना नभए घरबाट पैसा आउँदैन थियो। पैसा पठाउन थाल्नु भएको थियो, ढिलो हुन्थ्यो। त्यसैले बाले अचेल 2-3 महिनाको पैसा एकैपल्ट पठाउन थाल्नुभयो। पैसा बोकेर आएका मान्छेको फोन आयो भने घरबेटीले पनि मुसुक्कै हाँस्दै बोलाउन आउँथ्यो। अरू फोनको त्यति वास्ता गर्दैनथ्यो। पैसा पठाएको केही दिनमै घरबाट फोन आउँथ्यो। फोनमा कि त आमा आउनुहुन्थ्यो कि त बा। आमा आएको बेलामा अबेरसम्म कुरा गर्थेँ। बासी त भने किन हो, बोल्नै सक्दिन थिएँ। काठमाडौँ आएको पनि 3 वर्ष भइसकेको थियो। मैले बल्ल आइए पनि पास गरेँ। अङ्ग्रेजीमा ब्याक थियो नि त। अरू विषय त मजाले पास गरेँ। इस कहिलेकाहीँ आफैलाई लोपा खुवाउन मन लाग्थ्यो। खुब चिट चोरेर पास भएकोले पनि काठमाडौँमा पढ्नु पर्ने। हरेक दिन काठमाडौँमा नराम्रा समाचार मात्र छापिन्थे। कालीकोटतिरको समाचार छापिएको दिन म पत्रिका पढ्दै टोलाउँथेँ। मलाई थाहा थियो अचल सदरमुकाममा व्यापार छैन। पैसा बकेर आउनेहरू पनि सुनाइदिन्थे, बाजा त बुढो हुनुभएको छ, बजै दुब्लाउनु भएको छ, व्यापार छैन, चिन्तित हुनुहुन्छ। अरू खबर पनि सुनाउँथे। अचल त सदरमुकाम 6 बजे नै कर्फ्यू लाग्छ, बाहिर निस्कनै पाइन्न। हामी त राति कोपारामा पिसाब फेर्छौँ र बिहान फाल्छौँ। यस्ता कुरा सुनेकी म छटपटिएर घट्टेकुलो फन्का लगाउँथेँ। पोहोर मानमा जाँदा त्यस्तो त थिएन, ठिकै थियो। काठमाडौँमा पढ्ने जति सबै विद्यार्थी हुल बाँधेर हाउडीको लेक उक्लिँदै मानमा पुगेका थियौँ। चौतारा पुगेपछि बजारमा धेरै मान्छेले हाँस्दै स्वागत गरेका थिए। ल, दसैँ मान्न विद्यार्थी पनि आइपुगे। म खुब हतारिएको थिएँ घर पुग्न। बाटोमै बा भेटिनु भएको थियो। एउटा पसल अगाडिको कुर्सीमा उपरखुट्टी लगाएर बसिरहनु भएको थियो। मैले टाढैबाट देखेको थिएँ। बाको ज्यानमा उही निलो इष्टकोट थियो। मलाई देख्ने बित्तिकै खुसी हुँदै भन्नुभएको थियो बाले, ए आइपुगिस्। मैले बाला ढोकेको थिएँ। भाग्यमानी भएस, बाले आफ्ना दुब्ला हातले मेरो कपालसम्म सुमाउनु भएको थियो। ल छोरा आइपुगे बाज्या, पसलका साउजी हाँसेका थिए, लक्का जवान भइसकेका रहेछन्। बा हाँस्नु भएको थियो थोती मुस्कान। बाले अगाडिका दाँत लगाउनु भएको थिएन त्यतिखेर। बा अघिअघि चप्पल पड्काउँदै हिँड्नुभयो, म पछि लागेँ। बा अघि पछि भन्दा छिटो हिँड्नु भएको थियो। छोरा आए कि बाज्या, बाटोमा भेटिएका मान्छेहरू सोद्धै मलाई गहिरिएर हेर्थे। अँ आयो, बाले भन्नुभयो। म आएको देखेर हाम्रो दोकान वरपरका साउजी पनि उज्यालो अनुहार बनाउँदै बाहिर निस्केका थिए। आमा पनि हतारिँदै बाहिर आउनुभएको थियो। मलाई देख्ने बित्तिकै आमाले आँसु पुस्नुभयो। मैले त्यस रात अघिना छेउ बसेर काठमाडौँका कुरा सुनाएको थिएँ। ठ्याक्कै पहिलोपल्ट उडेको फर्केको बचेराले आकाशको बयान गरे चाहिँ गुण्ड सहेर बसेका बुढा पन्छी चाहिँ बा र आमा रातभरि मुसु मुसु हाँस्नुभएको थियो। फोन आछ, माथिबाट घरबेटीको छोरी कराए। पुछको तेस्रो हप्ता बेसमारी काठमाडौँ ठिरहेको थियो। म निद्रामै थिएँ। सिरानको घडी हेरेँ, बिहानको 8:30 बजेको थियो। कसको, म कराएँ। दिदीको। दिदी? अचानक मेरो हातगोडा फतक्क गले। म हतारिँदै माथि उक्लेँ। फोनको रिसिभर टेबलको छेउमै राखेर घरबेटीकी छोरी गएछ। मैले रिसिभर समाएँ। हेलो, मैले भने। थारू, उताबाट धोद्रो आवाज आयो, चिनिस्? चिने। म को भन् त? पार्वती दिदी। मेरो आवाज मलिन भयो, हात काँपे, रिसिभरले छोपेको कान तातो भयो। दिदीले भनिन्, बिर्सेको रहेनछस् त। म बोलिनँ। तँलाई थाहा छ मैले फोन कहाँबाट गरेको? अह, कालीकोटबाट, दिदीले भनिन्। मेरो मुटुले छातीमा लात्ती हाल्यो। कति वर्ष भयो दिदी र मेरो भेट नभएको? दिदीले आँसु पुस्दै, भागेको हिजो अस्ति नै जस्तो लाग्छ। कस्ती भयो होला नि दिदी? दिदीले सुनाउन थालिन्, दिदीहरू त अचेल सुर्खेत छन् रे। सुर्खेतमा भिनाजुले घर किनेका छन् रे। अब त दिदी भिनाजु सुर्खेतमै बस्छन् रे। भिनाजु हुलाक विभागमै छन् रे, अचेल महेन्द्रनगर बस्छन्। सुर्खेतमा घर भएपछि आउन जान सजिलो पनि हुन्छ। हामीले कटासी छाडेको एक वर्षपछि दिदी जाँदा त कटासी रित्तो थियो। चौराहामा चिया पसल चलाएर बसेकी एउटी बुढीले भनेछन्, डाक्टर त कालीकोट गए। दिदीको त भक्कानो छुटेछ, खुब रोइछिन्। भिनाजुले नै सम्झाएछन्, नरो ऊ, कालीकोट नै जाउँला। आखिर आठ वर्षपछि दिदी कालीकोट पुगिछन्। आमा र दिदी त रातभरि रोएछन्। दिदीले सोधिन्, अनि भन् त घर किन नआएको? हेलिकप्टर पाइनँ, मलाई हिक्का छुट्ला जस्तो भयो। हामीले पनि बल्ल बल्ल हेलिकप्टर पायौँ, दिदीले भनिन्। अब त कहिले फर्किन्नस् कि के हो? बिए पास गरेर फर्किन्छु। हेर त्यसरी काठमाडौँ नबस्, दिदीको आवाज रुन्ची भइहाल्यो। तँलाई थाहा छ कि छैन, पोहोर नेपालगञ्ज सामान दिन जाँदा बा त सडकमै चक्कर आएर ढल्नु भएछ। मेरो मुटु चिसो भयो। दोकानमा पनि एक दुई थान कपडा छन्, बा र आमा टुक्रुक्क बस्नुहुन्छ। मलाई त गाँस निल्न पनि गाह्रो भएको छ। मेरो आँखा राता भए। बाले घर पनि बैङ्कमा राख्नु भएको छ, व्यापार भए पो तिर्नु। बाको पेट पनि दुखेको दुखै गर्छ। आमा चिन्तै चिन्ताले दुब्लाएर मर्न लाग्नु भएको छ। मेरो आँखा धमिला भए। हेर, बाले कमाए जति त सबै सकियो। बा रात दिन सोचेको सोचे गर्नुहुन्छ अरे। ब्लड प्रेसर पनि बढेको छ, केही भइहाल्यो भने? दिदीका हिक्का छुटे। मेरो आँखा अगाडि अँध्यारो छाउँदै गयो, उभिनै गाह्रो भयो। हेर, फेरि दिदी बोल्न खोज्दै थिइन्। मैले हिक्का थाम्न सकिनँ। तातो आँसु छातीतिर झऱ्यो। नरो, रुँदै दिदीले भनिन्, दिउँसो आमाले कुरा गर्न आउँछु भन्नुभएको छ, म त सुटुक्क कुरा गर्न आँकियो। त्यसपछि मैले केही सुन्नै सकिनँ, कान पनि बन्द भए जस्ता भए। कति बेला हो? दिदीले त फोन राखिसकेकी थिए। म कोठामा फर्केर खुब रोएँ। बाह्र आमाको अनुहार आँखाभरि घुम्न थालेँ। दिनभरि पलङमा घोप्टो परेर रुँदै मैले आमाको फोन कुरेँ, तर फोन आएन। पछि पो थाहा भयो, सदरमुकामको एउटै फोन पनि बन्द भएछ। भर्ताको टावर माओवादीले भत्काइदिएको रहेछ। फोन नभएपछि बाह्र आमाको आवाज पनि सुन्न पाइनँ। कालीकोटतिरबाट मान्छे पनि काठमाडौँ आउनै छाडे जस्तो भयो। खबर पाउनै मुस्किल। कहिलेकाहीँ झुक्किएर काठमाडौँ आइपुगेका मान्छेसित पैसा र झिनो खबर आइपुग्थ्यो। बाजेर बजै सन्चै हुनुहुन्छ। केही महिना अघि बाह्र आमा सुर्खेत झर्नुभएको थियो अरे। हेलिकप्टर कालीकोट आएको मौका पारेर मौकाले नै कालीकोट फर्किनु भएछ। सुर्खेतबाट पनि मलाई फोन गर्नुभएको थियो अरे। म कोठामा थिइनँ, पछि घरबेटीले सुनाएको थियो। फागुन लागिसकेको थियो, बिए दोस्रो वर्षको परीक्षा वैशाखमा थियो। म त्यसकै तयारीमा थिएँ। परीक्षा सकिने बित्तिकै म कालीकोट पुग्छु। म सोच्थेँ, युद्ध विराम पनि भएको थियो, हेलिकप्टर नपाए हिँडेरै जाउँला भन्ने मन बनाएको थिएँ। फागुनको अन्तिम हप्ता चरा झैँ उड्दै उड्दै बाको चिठी आइपुग्यो। चिठीसँगै थियो 7,000 रुपियाँ। घण्टाघरको छेउमा मैले चिठी पाएको थिएँ। चिठी ल्याइदिने रूपबहादुर हतारमा थिए, बुझाएर गए। म हर्षले तीन पाइलामै घट्टेको आइपुगेँ। खैरो रङको खाम च्यातेँ। भित्र पातलो कागजमा बाले निलो मसिलो लेख्नुभएको थियो, छोरा वृषबहादुरलाई हामी मातापिताको तर्फबाट शुभ आशीर्वाद छ। यहाँ सकल परिवारमा आराम छ। तहाँ तिमीलाई सदा ईश्वरले आराम राखुन्। यहाँको परिस्थिति हाललाई ठिकै छ। परिस्थिति राम्रो भएको खण्डमा दसैँ बिदा ताकमा घर आउनु, पढ्ने काममा मन लगाउनु, अरू खबर अहिलेसम्म ठिकै छ। पत्र प्राप्त हुँदासाथ सम्पूर्ण जानकारी खुलाई पत्र पठाउनु। व्यापार सामान्य छ। सुर्खेततिरको समाचार केही पाइँदैन। फोन बिग्रिरहेको छ। नयाँ समाचार केही छैन। हर्षबहादुर पिता। मैले चिठी दोहोऱ्याइतिर पढेँ। बाको थोते हाँसो सम्झेँ र आमाको ओठको सूर्यमुखी। चिठी पट्याएर खामभित्र राख्दै सिरानमा च्यापेँ। त्यस रात धेरैपछि म गहिरो निदाएको थिएँ। म यसरी निदाएँ मानौ मैले शिर आमाको काखमा राखेको छु। त्यही नै बाको अन्तिम चिठी थियो। जेठको पहिलो हप्ता साँझ पख खोटामा फर्किँदा तालामाथि एउटा चिट थपक्क बसेको थियो। तुरन्त कोवलपुर टिचिङ हस्पिटल जाने। ड्याडी बिरामी हुनुहुन्छ, 2:30 फोन आएको थियो। म रातभर छटपटिएको थिएँ। छातीमा मट्याङ्ग्रा बजारिएर भुइँमा खसेको भङ्गेरा चाहिँ दस नौ बजी लैजान मिल्दैन। किन मिल्दैन? पैसा तिर्नुभयो? नर्सले सोधी। म बोलिनँ। अस्पतालमा हामीले कति तिर्नु छ मलाई थाहा थिएन। जे गर्नु छ बिहान गर्नुहोला। नर्स च्याटी जानुस्। ऊ टेबलमाथिको तेर्सिएको फाइलमा घोप्टी। प्यान्टको गोजीभित्रका मेरो हात पसिनाले भिजे। म उसको अगाडि उभिरहेँ। उसले फाइलमाथि घोप्टिएको टाउको उठाइन, मतिर हेर्दै हेरिनँ। म सुरुक्क बाहिर निस्केर वार्डतिर सोझिएँ। नर्मदा भएको भए आजै किन नर्मदा आइन? रातिको सवा बाह्र बजिसकेको थियो। वार्डमा सन्नाटा भरिएको थियो। के कुना कुनामा काल लुकेर बसेका छन्? अघि दिउँसो भगुकी आमाले दिएको तोरीको तेलले आमाले बाका गोडा मालिस गरिदिनु भएको थियो। आमालाई लाग्थ्यो मालिसले रक्त सञ्चार बढ्छ। टाइममा शुद्धि किन आएन? बेला बेला आमा फतफताउनुहुन्थ्यो। एकहोरो बाका गोडा मालिस गरिरहेकी आमालाई म कसरी भनौँ? बाका गोडा मरिसकेका छन्। अब ती भाँचिएका रुखका हाँगा जस्ता छन्, एकदम निर्जीव। छोटको निदाएको थियो। कृष्णजी छोराको बेडमा टाउको ढल्काएर निदाएका थिए। उनले दिउँसो भनेका थिए, यस्तो ठाउँमा उपचार हुन्छ? म मेरा छोरालाई लखनऊ पुर्याउँछु। उनी पिलपिल गर्थे। लहरै कुनातिर थ्याच्च बसेका छोटकोका आफन्तहरू उहिरहेका थिए। बिचरा छोटकोकी स्वास्नी छोटकोको टाउको काखमा राखेर धुमधुम्ती बसिरहेकी छे। बोल्दिनँ, बेला बेला आँसु पुस्छे। यही गहिरो मौनतालाई बाको घ्यारेर घ्यारेर च्याँ च्याँले बिथोलिरहेको थियो। म झाल्नेर उभिएर बाला हेरिरहेको थिएँ। मनभरि बाका गोडानेर थाकेर बेला बेला घोप्टिने आमासित आँखा जुदाउन सकिरहेको थिइनँ। मलाई डर थियो मनमा लुकाएको कुरा आँखाले भनिदिन्छन् रे। साढे दस बजे दशा लाग्छ रे, साढे बाह्र बजे दशा लाग्छ, सबै यस्तै भन्थे। ठिक यही समयमा बाको घ्यारेर घ्यारेर च्याँ च्याँ बढेर गयो। लाग्थ्यो घाइते बाघ ढोकामा उभिएर कराइरहेको थियो। बा छटपटिनु भयो। बेड हलिएपछि आमा गहिरो थकान र मौनताबाट बिउजनु भयो। बाका आँखा उग्रिए। पानी सुक्दै गएका सुक्खा आँखा ठुल्ठुला भए। के भयो? आमाले बाको निधार सुमसुमाउँदै भन्नुभयो, नछटपट आउनुहोस्। बाले दिउँसोदेखि सुन्निँदै गएको देब्रे हात उचाल्नुभयो। सासले धमिलो बनाएको मास्कतिर इसारा गर्नुभयो। केही भन्न खोज्नु भएको हो? बाले टाउको तलमाथि हल्लाउनु भयो। आमाले हतारिँदै मास्क खोलिदिएर निधारमाथि राखिदिनु भयो। म पनि बाको अनुहारतिर निहुरिएँ। बाले एकदम गहिरा दसिएका र कुवा जस्ता आँखाले मलाई हेर्नुभयो। म रन्थनिएँ। बाले मुख खोल्नुभयो तर आवाज निस्किएन। घ्यारेर घ्यारेर च्याँ च्याँ बढ्दै गयो। बाले फेरि कोसिस गर्नुभयो तर उही घ्यारेर घ्यारेर च्याँ च्याँ। यसरी भएन। बाले मुख उगार्नुभयो र देब्री हातको बुढी औँलाले मुखतिर इसारा गर्नुभयो। आमाले आत्तिएर मतिर हेर्नुभयो। म त आमातिर हेरिरहेको थिएँ। के पानी? आमाले अन्दाज गर्नुभयो। त्यो पनि होइन रे। बाले गर्दन यताउता बटार्नुभयो। खोइ बाले के भनेको? आमाले बुझ्नु भएन, थ्याच्छ बस्नुभयो। फेरि बाले आमालाई कोट्याउँदै मुखमाथि मुड्की झट्कार्नुभयो। दमको पम्प भनेको? बाले टाउको तलमाथि हल्लाउनु भयो। मलाई झिल्का छुट्यो। जा ल्याएर आत। हतारिँदै आमाले 500 नोट मतिर फालिदिनु भयो। मैले ट्याप्प समाएँ। भाइ ढोकानिर पुग्दा मैले कृष्णजीको आवाज सुने, नर्सलाई स्लिप लेखाऊ नत्र दिन्नन्। नर्सले निद्राले झोलिएका आँखाले मलाई हेर्दै भने, डाक्टरलाई नसोधी लेखिदिनु मिल्दैन। बाले भनेको म अटेरी भने लेखिदिनुहोस् न। तिम्रो बाले भनेर हुन्छ? नटेरी कि यसले? मेरा बा पनि डाक्टर हुन् के? म रिसले थरथरी काँपेँ। मर्न लागेको मान्छेको कुरा नमान्ने? मेरो रिस देखेर हक्कन भक्क भई तुरुन्त झरेका मेरो आँसु देखि उसले निलो डटपेनले अङ्ग्रेजीमा स्लिप लेखिदिए, इन्हेलर। म हुरी झैँ फार्मेसीमा पुगेँ। फार्मेसीभित्र ट्युबलाइटको दुधिलो प्रकाशमा केटो रिसिभर कानमा टाँसेर खिदखिताइरहेको थियो। कर्के आँखाले मलाई हेर्दै एकछिन है भन्ने इसारा गर्यो। मैले सिसा मन्तिरबाट स्याहार र स्लिपभित्र सिराइदिएँ। 5 मिनट भयो केटो हाँसिरहेको थियो। मलाई भावुन्न भएर आयो। सिसा फुटे पनि फुट्ला भनेर ड्याङ्ग मुड्की बजारे। केटो तर्सियो र झर्किँदै मतिर हेऱ्यो। मैले स्लिपमाथि हत्केला बजारे। उसले रिसिभर काउन्टरमाथि राख्दै स्लिप हेऱ्यो अनि बुढाले अनि एउटा बट्टासँगै खुद्रा पैसा मतिर उर्याइदियो। म तीन खुड्किलाका दरले भर्याङ टेक्दै माथि उर्लिएँ। ढोकाबाट छिर्न साथ नस्ले मलाई देखी। पछि पछि आएँ। मैले बट्टा आमालाई दिएँ। आमाले बट्टाभित्रको पम्प झिक्दै बाको हतेलामा राखिदिनु भयो। बाले काँपेको दायाँ हातले पम्प अठ्याउनु भयो। आमाले मास्क खोलिदिनु भयो। बाले पम्प बेसमारी हल्लाएपछि मुखले च्याप्नु भयो। साइकलमा हावा भरे चाहिँ फ्यार्र 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 मुखभित्र हावा भर्नुभयो। अबेरसम्म यसरी पम्पले हावा भरेपछि एक्कासी बाको घ्यार घ्यार र च्या च्या बन्द भयो। एकदम बन्द। ल भयो त, कृष्णजी जुरुक्क उठे। आमाको अनुहारमा खुसीको इन्द्रणी देखियो। म नर्सलाई कर्की नजरले हेर्दै झ्यालमा अडेस लागेँ। फिल्ममा युद्ध सकेपछि सिपाहीले फत्राक बन्दुक फाले चाहिँ बाले बेड छेउ पम्प फालिदिनु भयो। सबै हेरिरहेकी नर्स चुपचाप वार्ड बाहिर निस्के। बाले घ्यार्र घ्यार्र र च्या च्या विहीन सास फेर्नुभयो अभेरसम्म। अनि आमाको हात समात्दै बर्बराउनु भयो, मलाई यहाँ नराख, सुर्खेत लैजा। आमाले खुइया सुस्केर हाल्नुभयो। बाको बर्बराहट सुनेर फेरि वार्ड छिरेकी नर्स टक्क अडी। मैले याचना भरिएका आँखाले उतिर हेरेँ। उसले पनि मतिर हेरिरहेकी थिए। आँखा ठोकिँदा खङ्ग्रङ्ग भई। यहाँ आउनुहोस्, उसले भने। म उसको छाया चाहिँ पछि पछि वार्ड बाहिर निस्केँ। यस्तो गर्न त नहुने हो। ऊ अफिस कोठाको कुर्सीमा थ्याच्छ बसी, दुवै हात टेबुलमा राखी। उसका औँला बिस्तारै काँपिरहेका थिए। ऊ म उभिरहेँ। बिहानै लैजानुहोस्, उसले भने। म नदेखे जस्तो गर्छु। मेरो आँखा टिलपिल भए। ऊ मतिर हेर्दै मलिन हाँसी। कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनिरहेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको अन्तिम श्रृङ्खलाको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, इटहरीको सप्तकोशी एफएम, धरानको विजयपुर एफएम, रेडियो तेह्रथुम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, डुकडुकी एफएम, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखाजिरीको रेडियो हिमाली, नुवाकोट एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही र रेडियो बन्दीपुर र स्मार्ट एफएम, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाव एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुली एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब हुन्छ। जुनको उज्यालो मुन्तिर जीपका अघिल्लो लाइट झलमल्ल बलेका थिए। घुइँ घुइँ जीप कराउँदै शान्त भयो। म छटपटिँदै गेटसम्म पुगेँ। अग्लो फलामको गेटका डन्डी समाउँदै बाहिर चियाएँ। पाले दाई अग्लो मानिससँग खानेखुसी गरिरहेका थिए। दाई, मैले बोलाएँ। ए तिमी, उनले टर्चको उज्यालोमा घडी हेरे। 4:45 त भएछ, जाऊ ल्याएर आऊ। म दगुरेँ। इमर्जेन्सी वार्डको ढोका छेउ लमतन्न परेको खाली स्ट्रेचर तान्दै तेस्रो तल्लामा पुगेँ। आमा ब्यागको चेन तानिरहनु भएको थियो। जीप आयो, आमाले सोध्नुभयो। आयो, मैले लामो सास फेरेँ। दगुर्दै नर्स पनि वार्ड छिरी, तर केही बोलिन। सायद निद्राले थलिएकी थिए। आई गर्दै बाको बेड छेउ आई, सिलिन्डरको स्विच बन्द गरेर उभिए। गरिब
गरिबी छ पुदान करन तुम तो गरीब नमा
बाको पसिनाले भरिएको ज्यानको पछिल्तिर टाक चुडिएको धर्के शर्ट थुप्रेको थियो रित्तो पेट डणालामा चेपिँदै गएको थियो बटारिएका सेता रौँले भरिएको छाती तलमाथि भइरहेको थियो बाको गोलीगाँठाभरि पसिना भरिएको थियो हात र गोडाका नसा हराउँदै गएका थिए किनभने छाला सुन्निएको थियो औँला गाड्यो भने धेरै बेरसम्म खाल्डो बस्थ्यो बाको नाडी सुन्निँदै गएर सलाइन घोपिएका दाग मेटिएको थियो बा निधाए चाहिँ मौन हुनुहुन्थ्यो अब हामी सुर्खेत जानला आमाले बाका कानमा झोकेर भन्नुभयो बाका बन्द आँखा बिस्तारै काँपे आमाले बाको निलो स्टकोट लगाइदिनु भनेर बेडको छेउमा राख्नुभएको थियो त्यो समाउँथी मतिर हेर्नुभयो म बाको सिरानतिर बढेँ मैले बालाई काँधतिरबाट उचाल्न खोजेँ सकिनँ नर्सले पनि सहयोग गरी तर काँध उठेन कृष्णजी बिउजेकै रहेछन् छेउ आएर बाको काँधमा हात लगाए काँध अलिकति माथि उचालियो त्यही मौकामा आमाले स्टकोट भिराइदिनु भयो आमाले अट्ने जति सामान ब्यागमा खोज्नुभयो नअटेका बाका गोल्ड स्टार जुत्ता औषधिका सिसी र ट्याब्लेट कालो पोलिथिन ब्यागमा बाँध्नुभयो ड्रयरको भित्रपट्टि बाका दुई दाँत भेटिए के गर्ने भनेर आमा अल्मलिनुभयो मैले लिएर प्यान्टको जेबमा घुसारेँ मैले पनि आफ्नो ब्याग बेडमुनतिरबाट ताने खुब धुलो भरिएको थियो टकटक आए बाला ठस ठसी कन्दै हामीले स्ट्रेचरमा राख्यौँ मूत्र नली बनेको पाइप तन्कियो त्यसलाई के गर्ने होला लैजानुस् नर्सले भने बाटोमा चाहिन्छ आमाले ब्याग बोक्दै औषधि भरिएको पोलिथिन समात्नुभयो म एक्लै स्ट्रेचर कसरी तानुला अल्मलिए कुरा बुझे कृष्णजीले उनले स्ट्रेचरको पछिल्लो भाग समात्यो भने हिँड भाइ तलसम्म पुर्याइदिन्छु हिँड्ने बेला आमाले बेडतिर फर्केर हेर्नुभयो केही त छुटेन भनेर म पनि फर्केँ मलाई पनि लागिरहेको थियो खै के छुट्यो के छुट्यो मैले घ्यार र स्ट्रेचर ताने ल त राम्ररी जानुस् नर्सले भने हिँड्ने बेला मैले वार्डतिर आँखा गुमाएँ छोटकु र उसका आफन्त निदाएका थिए हामी ओह्रालो लाग्यौँ भाइ पाले दाइले मेरो छेउ आएर भने जिपको भाडा पहिला देउरे मैले आमातिर हेरेँ आमाले फनफनी पटुका खोलेर पैसा झिक्नुभयो दुईपल्ट गरेर हजारका तिनवटा नोट ड्राइभरतिर तिर्साउनु भयो के गर्ने ड्राइभरले भन्यो नोट छपल्ट फोल्ड गरेर जिन्स प्यान्टको चोर गोजीमा ठेल्यो र घर्याक्क पार्दै जिपको ढोका उघारिदियो पुरानो जिपको बिचमा लामो सिट तेर्सिएको थियो पछाडिपट्टि दायाँ बायाँ साइडमा लामा सिट थिए ड्राइभरले ब्याग र पोलिथिन ब्याग पछिल्ला सिटमा राख्यो पहिला तपाईँ बस्नुहोस् मैले आमालाई भने आमा लुरुक्क बिचको लामो सिटको दायाँ छेउमा बस्नुभयो जिप उक्लिँदा आमाका गोडा लगलगी काँपेका थिए ड्राइभरले 250 दिएको थियो तिनजनाले बल्ल तल बाला जुरुक्क उचाल्यौँ पाइप तन्कियो आमा कराउनु भयो कृष्णजी र ड्राइभरले थरथरी काँप्दै बाला थामे मैले पिसाब फरिएको भरिएको थैलो उचालेँ एकैछिनमा बाको टाउको आमाको काखमा थियो भने ज्यान सिटमा लमतन्न परेको थियो एकदम हलचलविहीन उचाल्दा पछार्दा बाको घ्यार घ्यार झन बढेको थियो ढ्याप्प ड्राइभरले ढोका ठेल्यो ल त झ्यालबाट आमालाई च्याउँदै कृष्णजीले भने यस्तै हो राम्ररी जानुहोला र उनी स्वाट्ट हिँडे घ्यार घ्यार ड्राइभरले जिप स्टार्ट गर्यो र आफ्नो सिट छेउको ढोका उघारिदियो ल त दाई हामी गयौँ मैले हात जोडेँ ताले दाई बोलेनन् म जिपमा उक्लिएँ ढ्याममा ढोका ताने जिपको कान चाहिँ तन्केको साइड सिसाभित्र देखिरहेको अस्पताल पर पर हुँदै गएर मोडबाट छेलियो जिप अगाडि लमतन्न परेको सडकको छातीमा थरथराउँदै कुदिरह्यो ठ्याक्कै मलाई सम्झना आयो के छुट्यो भनेको त मैले बाको बेडमुनतिर घुसारेको कापी पो छुटेछ के त्यो कापी नर्मदाले भेट्टाउली आफ्नो बारेमा लेखेको कविता पढली के उसले कविता बुढो बाजाको दुब्लो छोराले लेखेको छ भनेर थाहा पाउली हामी सुर्खेत लाग्यौँ आमा बाका कानतिर झुक्नुभयो पर आर्मी उभिएको थियो हामी त चिसापानी आइपुगेका थियौँ चेकिङका लागि आर्मीभन्दा 100 मिटर वरै जिप क्याच्चर रोकियो चेकिङमा खुब दुःख दिन्छन् धेरैले भनेको सुनेको थिएँ अब कति दुःख दिने हुन् घना आरक्ष छेउका रुखका काप काप र पोथ्रा पोथ्रीमा अल्झेको थियो अँध्यारो अलिक टाढाबाट त अनुहार पनि देखिन्न थियो एउटा आर्मी जिपतिर बढ्यो यता ड्राइभर भने हतारिँदै आर्मीतिर दगुर्यो
मन्दिर
अल्ली पर ससानो बङ्कर थियो जसमा कर्कट पाताका छाना थिए। अगाडि जाली थियो, छेउछाउ बालुवा भरिएका बोरा थुपारिएको थियो। सडकको देब्रेपट्टि भने अग्लो टौवामा बन्दुक हामीतिरै सोझ्याएका आर्मी उभिएको थियो। उता ड्राइभरले बङ्करको जालीभित्र हात छिरायो, यता बुट बजाउँदै एउटा आर्मी जीपको छेउमै आयो। काँधमा भिरेको बन्दुकको नाल तल घोप्टिएको थियो। उसले दायाँ हातमा अठ्याएको 300 टर्चको बिँड टल्किरहेको थियो। एका बिहानी कता? उसले झ्यालबाट चियाउँदै सोध्यो। सुर्खेत, मैले भने। के छ जीवमा? उसले ड्राइभर छेउको झ्यालबाट टाउको भित्र छिरायो। बिरामी। ए, उसले बीचको झ्यालबाट आमाको अनुहार हेऱ्यो। घ्यारेर घ्यारेर च्याँ च्याँ गरिरहेका बाला हेऱ्यो। पछाडिको ब्यागमा के छ? लुगा, आमाले भन्नुभयो, प्लास्टिकका औषधि। आमाले घाँटी ख्याक्क गर्दै सफा गर्नुभयो। बिरामीलाई कहाँबाट ल्याएको? अस्पताल, मैले भनेपछि उसले फेरि केही सोधेन। एकछिनमा अलिकति कुप्रिएर दगुर्दै ड्राइभर जीपतिर आयो। पानी खानुहुन्छ? आमा बाको अनुहारतिर झुक्नुभयो। आमाको आवाज सुनेर मैले टाउको पछाडि बटारेँ। बाको दायाँ हात आमाको गर्दनमा माला चाहिँ झुन्डेको थियो। आमाले पनि बाको टाउको आफ्ना नाडीले अड्याउनु भएको थियो। जीवको थरथराहटसँगै बाको टाउको हल्लिरहेको थियो। आमाले मिनरल वाटरको बिर्को खोल्दै बाको मुखतिर ढल्काउनु भयो। बाले कलेटी परेका ओठ अलिकति उगार्नु भयो। बाको रुद्रघण्टी किक्लिक्क हल्लियो। ओठका चेपचेपबाट पानी बाहिर निस्कियो। च्याँ च्याँ आवाज निस्कियो। मानौ बाको घाँटीभित्र सयौँ जुका लुकेका छन्। जीप भुइँकिरहेको थियो। ड्राइभर मौन थियो। बेला बेला आफ्नो निधारको ठ्याक्कै अगाडि टाँगिएको चाक्लो सिसाबाट पछाडि छ्याउँथ्यो। त्यही सिसामा म पनि आमाको गर्दनमा बटारिएको बाको सुन्निएको हात देखिरहेको थिएँ। उकालो आइपुग्यो। जीप कन्न थाल्यो। तलतिर भेरी नदी र त्यसको बगर देखियो। खोइ किन हो, पहाड नदी सबै मौन थिए। टाढा क्षितिजमा एकदमै पातलो उज्यालो छरिएको थियो। सडकका किनारै किनार भुइँ ठोकिरहेका चरा जीपको आवाजले तर्सिएर भुर्र उडिरहेका थिए। हामी हरिया आइपुग्यौँ, आमाले भन्नुभयो। मैले फर्केर पछाडि हेर्दा बिस्तारै हल्लिरहेको बाको टाउको देखेँ। हरियाका केही पसल बन्द थिए। सडकभरि छरिएका कुखुराका बथानलाई पछ्याउँदै जीप अघि बढ्यो। म फेरि पछाडि फर्किएँ। यसपल्ट भने बाको देब्रे हात आमाका निधार आँखा कान ओठ जताततै बिस्तारै सलबलाइरहेको थियो। आँखा भने बन्दै थिए। आमा मौन हुनुहुन्थ्यो। बेला बेला पछाडि फर्कँदा म आमाका आँखामा ठोकिन्थेँ। आमा ट्वाल्ल पर्नुहुन्थ्यो। मैले झ्यालको सिसा अलिकति तल झारेँ। बिहानको चिसो बतासले गर्दन सुमसुमाउन थाल्यो। आखिर मुटुसम्म पुगेर मुटु चिस्यायो। निद्राले मेरो आँखा झोलिरहेका थिए। झ्यालतिर टाउको अड्याउँदा अडाउँदै झप्प निदाएँ। बाको फरफराइरहने निलो इष्टकोट र दाँत बाहिर निस्केको मुस्कान आँखाका डिल डिलमा दगुर्यो। झस्कँदै उठेँ। छिन्चु बजार आइसकेको रहेछ। पेट खल्लो भयो। ड्राइभरले घ्याच जीप रोक्दै भन्यो, केही खानु पर्यो। बाटो छेउको एउटा चिया पसलमा धुवा पुत्ताइरहेको थियो। ड्राइभर त्यता लाग्यो। आमालाई त बस चढ्नै हुन्थेन, उल्टी भइहाल्थ्यो। यसपालि त के भो के, आमा मौन हुनुहुन्थ्यो। केही खान मन छैन रे। म ड्राइभरको पछि लागेँ। मलाई पनि त मचमची सुरु भइसकेको थियो। चिया सुर्काउँदै गर्दा मैले भित्तामा टाँगेको घडी देखेँ। बिहानको 7:15 भइसकेको थियो। ड्राइभर हतार हतार चिया र बिस्कुट खाइरहेको थियो। मैले हतार हतार चिया सकेँ। एक गिलास मनतातो दुध लिएर जीपतिर दगुरेँ। आमा बाको अनुहार हेर्दै टोलाइरहनु भएको थियो। मैले गिलास दिएँ। दुध खानुहुन्छ? आमाले अलि चर्को आवाजमा सोध्नुभयो। आमालाई थाहा थियो बाले कान कम सुन्न थाल्नुभएको छ। कमिलाले दुबो हल्लाए चाहिँ बाले सुस्तरी टाउको हल्लाउनु भयो। आमाले पटपटी फुट्न थालेका बाका ओठ दुधले भिजाइदिनु भयो। बाको लेउ जमे जस्तो जिब्रो ओठ वरिपरि कस्रियो। बेरीको पुल आउनै लाग्यो, आमाले भन्नुभयो। अलि पर बेरीको पुलका अग्ला खम्बा देखेका थिए। म पछाडि फर्किएँ। बाको निधार र गर्दनमा चिटचिट पसिना निस्कन थालेको थियो। बाटो धुलाम्मै थियो, धुलो उड्न थाल्यो। मैले झ्यालको सिसा माथि सारेँ। बाटोभरि खाल्डाखुल्डी थिए। जीप दङदङ्गाउन थाल्यो। बाको टाउको यताउता हल्लियो, घ्यार्र घ्यार्र च्याँ च्याँ बढ्यो। मुकुस मुकुस भए चाहिँ बा छटपटिनु भयो। आमाको अनुहार सलबलाइरहेको बाको हत्केला झ्यालको सिसामा सलबलाउन थाल्यो। काँचभित्र थुनिएको माखा झैँ अप्ठ्यारो भयो जस्तो छ, आमाले आत्तिँदै भन्नुभयो, झ्याल खोल्दे त। ड्राइभर खाल्डाखुल्डीबाट जीप जोगाउँदै थियो। म सिटमाथिबाट पछाडि तेर्सेँ। बाको ठस्स गनाएको शरीरमाथिबाट झ्यालतिर हात लम्काएँ। सिसा तल झारिदिएँ। बाले हात झ्याल बाहिर लैजानुभयो। चिसो बतासमा बाको हात खोलामा बगेको पात झैँ डलपलाउन थाल्यो, डलपल डलपल। गाडी अप्ठ्यारो खाल्डो रहेछ। ड्राइभरले सावधानीपूर्वक खाल्टाका डिल डिलबाट जीप गुडाउन खोज्यो। भएन, जीप धर्म आयो। मैले च्याप्प सिट समाएँ। जीप खाल्डोबाट जोगिएर अघि बढ्ने बेला मैले बाको आवाज सुने, उक्क। म पछाडि फर्किएँ। बाको थोतेर सुक्खा मुखबाट हरियो फिन्च बाहिर निस्केको थियो। जीपले रफ्तार लियो। एकछिनको मौनतापछि आमाले हिक्क गर्नुभयो, ला जानुभएछ। म बोल्नै सकिनँ, छाती चस्स दुख्यो। मेरो आँखा अगाडि अँध्यारो भयो। जीप क्याच्च रोकियो। पछाडिबाट हुर्दै आएको धुलोले जीपलाई छोप्यो। मैले बाको अनुहार हेरेँ, शान्त थियो, कुनै छटपटी थिएन, पीडा थिएन, आँखा बन्द थिए। बाको दाहिने आँखातिरबाट एक धार आँसु तप्किएर मसिनो धर्को बनेको थियो। आमाले थर्र काँप्दै झ्याल बाहिर तिर्सेको हातभित्र तानिदिनु भयो। हात छिनालिएको हाँगा चाहिँ फत्याक्क आमाको काखमा खस्यो। आमाको देब्रे आँखाबाट एक ढिक्का आँसु ढल्पलाउँदै बाको घाँटीमा खस्यो। आमाको आँखामा सन्नाटा भरिए। अनुहार पनि ढुङ्गा जस्तो कठोर थियो। मैले ड्राइभरलाई हेरेँ। ऊ भेरीको पुलतिर हेरिरहेको थियो, मौन। बाटो छोका रुख पनि मौन थिए। जीपलाई गहिरो सन्नाटाले निल्दै गइरहेको थियो। बाको घ्यारघ्यार र च्याँच्याँ पनि थिएन। एकछिनपछि आकाशमा कलिलो सूर्य उदायो। बाको अनुहारमा भने बुढो सूर्यास्त आयो। मैले हिक्का थाम्दै भने, जाम। जीप थरथर आयो। जीपले भेरी पुल नाग्यो। म अन्धो हुँदै गएँ। मैले केही देखिनँ। बाटोमा के आयो, के गयो, कहिले कहीँ पछाडि फर्केर हेर्दा बिस्तारै निद्राबाट जगाउन लागे चाहिँ बाको टाउको हल्लाइरहेकी आमालाई देख्थेँ। बाको टाउको दह्रो भइसकेको थियो, त्यति हल्लिँदैन थियो। म जतिपल्ट पछाडि फर्किन्थेँ उति अन्धो हुन्थेँ। अचानक जीपमा ब्रेक लाग्दा घाइते कुकुर चाहिँ चिच्याउँदै जीप रोकियो। म अँध्यारो सुरुङबाट बाहिर आएँ। वीरेन्द्रनगरसित गाँसिएको मूल सडकमा हामी आथ्यौँ। आमा त ढुङ्गा भइसक्नु भएको थियो, नत्र भन्नुहुँदो हामी बाङ्गे सीमालाई आइपुग्यौँ। यही बाङ्गे सिमलबाट उकालो लाग्ने हो भने त रतु पुगिन्थ्यो, जहाँ अझै बाका पैतालाका अवशेष भेटिएलान्। बा यही बाटो नै त मटेरा झर्नुभएको हो। ड्राइभर साइड सिसा हेर्दै अत्तालियो। पछाडिबाट दुईटा आर्मी दगुर्दै आइरहेका थिए, हस्याङ फस्याङ, रिसले चुर। छेउमा आइपुग्ने बित्तिकै एउटाले जीपमा बुट बजायो, दडाममा हान्दिउँ। अर्कोले ड्राइभरतिर बन्दुक तिर्च्यायो। अर्कोले फेरि बुट बजार्दै चिच्यायो, गाडी किन रोकिनस् र नराम्रो शब्द बोल्यो। ड्राइभरको अनुहार निलो भयो। उसले त बेतोडले जीप आँक्दा बाटो छेउ हात ठडाएका आर्मी देखेनछ, माफी माग्न थाल्यो। के छ जीपमा? फेरि बुट बजार्दै एउटाले सोध्यो। ड्राइभरले पछिल्लो सिटतिर इसारा गर्यो। एउटा हुत्तिँदै आएर घर्याकको ढोका खोल्यो। देख्यो एउटी ढुङ्गा भइसकेकी दुब्ली आइमाई, जसका आँखामा आँसु थिएन र उसैको काखमा थियो भर्खरै सबैलाई माया मारेर गएको बुढो मानिस, जसको पाइन्टबाट निस्केको पाइपमा फिक्का रातो पिसाब जमेको थियो। आर्मी हच्कियो र बिस्तारै ढोका लगाइदियो। ऊ निन्याउरो भयो। एकछिनको मौनतापछि उसले बिस्तारै भन्यो, राम्ररी जानुस्, यस्तै हो जिन्दगी। मानव बाले अगाडि हामीलाई कुरिरहनु भएको छ, भेट्नु छ, त्यसरी जीव दगुर्यो। बेसमारी, एकदम बेसमारी, बेसमारी। सानो छँदा मैले बालाई सोधेको थिएँ, बा मरेको मानिस कहाँ जान्छ? रेडियो बन्द गर्दै बा एकछिन टोलाउनु भएको थियो। यहाँ आ भनेर मलाई काखमा राख्दै आकाशमा मुस्कुराइरहेको चन्द्रमा देखाउनु भएको थियो। ऊ माथि हेर, मैले चन्द्रमातिर हेरेको थिएँ। मेरो गालामा आफ्ना ठुटेदारी दल्दै बाले भन्नुभएको थियो, मरेको मान्छे माथि माथि अझ माथि जान्छ, चन्द्रमाभन्दा माथि जान्छ। त मेरो काखमा बसे झैँ भगवान्को काखमा बस्छ। त बेला बेला रुन्छस् नि, त्यसरी कहिले रुँदैन, कहिल्यै दुःख पाउन्न, सधैँ सुखी हुन्छ, बुझिस्? श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो। यसलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो। यो वाचन सँगसँगै हामीले 18 श्रृङ्खला लामो कर्णाली ब्लुजको वाचन अब पूरा गरेका छौं। कर्णाली ब्लुजको अन्तिममा आएर धन्यवाद ज्ञापन यसरी लेखिएको छ लेखकद्वारा। भनिन्छ, लेख्न गाह्रो छैन, आफ्नो अगाडि रित्तो पाना फैलाऊ र हृदयलाई तप्किन देऊ, आफै लेखिन्छ। 3 वर्ष लामो कर्णाली ब्लुजको लेखन यात्रामा मैले धेरैपल्ट हृदय तप्काएको छु, कतिपल्ट आफै हाँसेको छु, कतिपल्ट आफै रोएको छु, कतिपल्ट कुनै अध्याय राम्रो भएकोमा सडकमा एक्लै रमाउँदै हिँडेको छु, कतिपल्ट नराम्रो भएकोमा भित्रभित्रै आफैदेखि मुरमुरिँदै हिँडेको छु। धेरैपल्ट म आफ्ना पात्रहरूसितै रमाएँ, ठूलो महफिल जमाएँ, म तिनलाई रुवाउन सक्थेँ, हँसाउन सक्थेँ। अब ती मेरा हातबाट फुत्केका छन्, फेरि म नितान्त एक्लो भएको छु। अब ती मेरा पात्र रहेनन्, ज जसले पढ्छन् तिनकै हुनेछन्। यो भनाई बुद्धिसागरको हो, यसै पुस्तकमा लेख्नुभएको छ र प्रकाशकले यो पुस्तकबारे पुस्तकको अन्तिम पृष्ठमा लेखेका छन्। कर्णाली ब्लुज छोराको आँखाबाट पिताको सङ्घर्ष देखाउने उपन्यास हो। सानो छँदा आफ्नो पितालाई संसारकै सबभन्दा ज्ञानी र बलवान ठान्ने छोराले आफ्नो हुर्काईसँगै आफ्ना पिताबारे धारणाहरू फेर्दै जान्छ। उपन्यासको कथा सुदूर तराईको गाउँ मटेरादेखि कटासे बजार हुँदै सुदूर पहाड कालीकोटसम्म गाँसिन्छ। चन्द्री, ममता दिदी, भागीराम, बाटु, शिवशंकर, सद्दाम, एकराज, जरीलाल, मन्दिरे र छोटकु जस्ता फरक परिवेश र फरक समाजका पात्रले उपन्यासको कथा गाँस्दै लैजान्छन्। उपन्यासमा बाल्यकालका बिठ्याईहरू छन् र छन् फरक फरक पात्रका मन छुने कथाहरू। उपन्यासमा कैयौं दृश्य हास्य प्रदान छन् त कैयौं हृदय छुने। सरस र सरल भाषामा लेखिएको यो उपन्यास भाषिक सशक्तताका लागि पनि पढिनेछ भनेर लेखिएको छ। कर्णाली ब्लुजको वाचन अब यतिमै पूरा हुन्छ र विदा हुनु अघि हाम्रो कार्यक्रमको ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.nb। हवस् त, अर्को साता गुरूप्रसाद मैनालीको कथा संग्रह नासोका कथाहरू लिएर आउनेछौ। त्यसअघि शुक्रबारको श्रुति सम्वेगमा पनि नासोकै कथाहरू सुनिनेछ। आजका लागि प्राविधिक साथी उदय घिमिरे र म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।